आज फिर एक नई सुबह मिली है हमें, एक नया दिन मिला है हमें, एक नया मौका मिला है हमें कि अपनी तमाम की हुई गलतियों को दोबारा से ठीक कर सके। आइए हम सब मिलके खुदा ताला का शुक्र अदा करते हैं कि उसने फिर से हमें एक मौका दिया, फिर से हमें एक दिन दिया कि जो गलतियां हम अपनी गुज़श्ता में कर चुके हैं वो फिर से ना दोहराएं, और अगर किसी का दिल दुखाया है हमने तो उनसे जाके माफ़ी मांगिए। तो आइए हम सब मिलके खुदा का शुक्र अदा करते हैं। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत खुश आमदीद।
सलाम अर्ज़ करता हूँ नाज़रीन आपकी खिदमत में भी, और जैसे कि प्रोग्राम जो है रुआब ने शुरू कर दिया है, उम्मीद है कि आप लोगों को बहरहाल सुबह खैर में भी कह देता हूँ, और बिल्कुल दुआ करता हूँ कि आप लोग बिल्कुल खैर खैरियत से होंगे, बिल्कुल ठीक ठाक होंगे और अपनी खूबसूरत सुबह का आगाज़ अल्लाह ताला के खूबसूरत बाबर के नाम से कर चुके होंगे। हमारा हफ्ते का मौजू जो है वो सब चल रहा है, और आज वो दिन है जिस दिन हम लोग क्या करते हैं
नफ्सियाती पहलू से इस पर नज़र
जी बिल्कुल, और इसका जो है उस मौजू का जो है निचोड़ निकालते हैं और कोशिश करते हैं ताकि किसी नतीजे पर हम लोग पहुंच पाए। बिल्कुल, कल जो है एक बात हो रही थी और जैसे नादिर साहब ने कहा कि जी कुछ लोग जो हैं वो लाइन के अंदर घुस जाते, लाइन के अंदर आगे से आ जाते हैं क्योंकि उनको पसंद नहीं होता कि वो लाइन में खड़े हों,
वरना उनको बेइज्जती फील होती है।
बिल्कुल, और इस मौजू पे मैंने जो है मैंने कहा था कि ये एक बिल्कुल अलहदा मौजू है, सब्र से इसका कोई ताल्लुक बहरहाल है लेकिन उस तरह नहीं, क्योंकि इसमें मसला जो है वो ये आ जाता है कि ये इस तरह के लोग उनको जो है वो शर्म महसूस होती है या उनको ऐसा लगता है कि जी हम बाकी लोगों से
छोटा सा काम है जो हम कर रहे हैं जो हमारी शान में नहीं है, ये काम करना
शान में नहीं, बिल्कुल
बाकियों की तरह लाइन में खड़ा होना
जी बिल्कुल। तो बिल्कुल मेरे ख्याल में जो है आपके ख्याल में आप क्या कहते हैं, आप लोग भी हमें बताएं ताकि हमें पता चले कि आपका क्या ख्याल है ऐसे लोगों के बारे में। बहुत कम है लेकिन ये है कि होते हैं, कुछ ऐसे लोग होते हैं, तो क्या ख्याल है, क्या क्या मसला क्या है? मुझे कुछ ऐसा एहसास लगता है वो ये है कि शायद जब इंसान में गुरूर आ जाता है तो इंसान जो है ऐसे काम करने लग जाता है, गुरूर इस चीज़ का कि जी मैं जो है बाकी लोगों से बरतर हूँ। तो आया बरतरी जो है वो किस किस बेस पे आपके ख्याल में होती है?
आपने एक बात यहाँ पे बीच में कही कि बहुत कम है, लेकिन मैं आपकी इस बात से बिल्कुल सहमत नहीं हूँ, कम नहीं है। आजकल के दौरान में, आजकल के जमाने में ऐसे लोग बहुत ज्यादा हो गए। पहले ये था कि सब मिल बांट के आपस में काम कर लेते थे या जो वो कर रहा है किसी की मदद कर ली या किसी भी तरह से, लेकिन आजकल की जो नस्ल है, आप नाज़रीन के बुरा ना माने लेकिन अब देखा जाए तो अनापरस्ती आजकल बहुत हो गई है, यानी अपनी बात बनवाना या अपने ऊपर या वही आपकी बात आ गई गरूर आजकल की नस्ल में ज्यादा है। पहले ये था कि आप दो दो वक्त की रोटी कमाने के लिए जो भी काम था आपको शर्म महसूस नहीं होती थी, अब चाहे वो टैक्सी ड्राइविंग से लेके हो या कोई भी काम हो,
बिल्कुल
अखबार बेचना कोई भी काम, अब तो हम यही सोचते कि नहीं अगर हम फलां लाइक ऑफिस में काम नहीं करेंगे तो बस बात ही नहीं बनती। हम छोटे मोटे काम हमसे नहीं होते, हम सुपरमार्केट नहीं चला सकते, हम अखबार नहीं बेचेंगे, हम ये काम नहीं करेंगे। आप जिस तरह पिछले जमाने में देखे चाइना में जो वहां की जो रॉयल फैमिली है, जो शाही खानदान है, उसमें से कितने लोगों ने कॉफी शॉप्स में काम किया है, उनके एक बेटे ने अखबार साइकिल पे बेचा है, शाही खानदान के बेटे ने जो आइंदा के शहजादे थे। तो आप देखिए बिल्कुल शर्म नहीं थी, लेकिन आजकल ये मैं आपको बोलूं यानी बहुत शर्मिंदगी के साथ कहना पड़ रहा है, बहुत ज्यादा हो गया। आपका क्या ख्याल है?
बिल्कुल आपने बिल्कुल अच्छी बात की, तरक्की तो इसी तरह ही होती है, जारी बात है आप अगर इस बुनियाद पर चलना शुरू हो जाए कि आपका माँ बाप जो है वो बड़े किसी बड़ी पोस्ट पे हैं या बहुत पैसे वाले हैं तो खैर वो तो नजूल है, वो तरक्की की तरफ तो आप जाते ही नहीं है, बिल्कुल वो तो खत्म हो जाती है बिल्कुल, क्योंकि कब तक आप जो है पैसा अपने माँ बाप का खा सकते हैं और कब तक जो है ये चीज पर। लेकिन वो एक बहस है, जो दूसरी बहस इस तरफ आ जाती है वो ये आ जाती है कि बरतरी, एक शख्स जो है वो अगर वो कहता है कि मैं इन दूसरे लोगों से बरतर हूँ और मैं लाइन में खड़ा नहीं होऊंगा, तो ये बरतरी आपके ख्याल में पैसे की बुनियाद पे होनी चाहिए या पोस्ट की बुनियाद पे होनी चाहिए कि फलां बंदे के पास जो है वो फलां जगह का
होनी ही नहीं चाहिए? मेरे ख्याल में तो बिल्कुल ही बरतरी होनी ही नहीं चाहिए, क्योंकि अल्लाह ताला पाक ने भी फरमाया कि मैंने तमाम इंसानों को एक जैसा बनाया है
बिल्कुल,
और वो एक ही लाइन में एक ही लेवल में। अब इससे तो खैर बढ़ के हो ही नहीं सकता कि हमारे पैगंबर पाक सल्लल्लाहु अलैहि वसल्लम जब नमाज पढ़ते थे तो नॉर्मल इंसानों के साथ, जो वहाँ के आदि इंसान थे जो थे उन्ही के साथ लाइन में खड़े होकर नमाज पढ़ते थे, लेकिन सामने खड़ा
नमाज होती है तो आप देखे की जो पहली लाइन
प्रेसिडेंट हो गए सब सामने खड़े होते हैं जी।
बिल्कुल, बहरहाल ये भी एक मजेदार किस्म की बहस है, दिलचस्प बहस है, इस पे भी बात की जा सकती है, लेकिन मौजू जो है हमारा हफ्ते का सब्र चल रहा है उस पर बात बहरहाल करेंगे, लेकिन यहाँ पर हम चलेंगे एक वक्फा लेंगे, लेकिन वक्फे में हम ये देखेंगे कि कैसे आप लोग प्रोग्राम में शामिल हो सकते हैं, कैसे आप लोग अपनी बातें हमारे प्रोग्राम में हमारे साथ शेयर कर सकते हैं। तो चलते हैं, लेते हैं एक छोटा सा वक्फा। जी नाज़रीन, आपको एक बार फिर प्रोग्राम में खुश आमदीद कहता हूँ। और बहरहाल अभी हम चलेंगे रुबाब के पास और उनसे पूछेंगे कि हमारी आज मेहमान कौन है। जी रुबाब
जी, अगर इंशाल्लाह वो पहुँच सके तो हमारे साथ आज मित्रा कारी साहिबा होंगी।
जी जी।
और मैंने जिस तरह बताया कि हम नफसियाती पहलू से जो हमारा हफ्ते का मौजू होता है उस पर इंशाल्लाह नज़र डालेंगे। डॉक्टर मित्रा साहिबा कारी की जो नज़रात है, जो उनका उनका ख्याल है इस मौजू के बारे में, सब्र के बारे में, इंशाल्लाह हम उनसे बात करेंगे।
बिल्कुल, ये तो बहुत अच्छा है। बहरहाल इस मौजू पर जो है बात करनी चाहिए नफसियाती लिहाज से, क्योंकि बहुत सी ऐसी चीज़ें हैं हमारी ज़िंदगी में जो हमारी नफसियात से जुड़ी हुई हैं और उनको नफसियात से दूर नहीं करना चाहिए, क्योंकि बहुत से मसाइल इंसान की शख्सियात में होते हैं। हत्ता यहाँ तक कि यही जो सब्र जिसके बारे में हम बात कर रहे हैं, शायद हो सकता है कुछ लोगों में ऐसी ख़ास किस्म की नफसियाती मुश्किलात होती हैं जिसकी वजह से वो शायद सब्र ना कर सकें। जैसे कि मेडिकल साइंस में हमारे पास एक इसी तरह की एक बीमारी है जिसमें हम लोग कहते हैं कि एक जो शख्स है, खासकर बच्चों में बहरहाल ये चीज़ देखी जाती है कि अगर आप बच्चों को देखें तो आप अगर उसे एक जगह बिठाएं तो वो वहाँ 5 सेकंड बाद देखेंगे वो उठ के कहीं और चला गया, या अगर उसे आप कहते हैं कि भाई लाइन में चलो तो वो लाइन में नहीं खड़ा ही नहीं हो सकता, क्योंकि उसके साथ मसला ये है कि वो ये नहीं है कि उसमें सब्र नहीं है, उसके साथ एक नफसियाती मसला और वो ये है कि जी वो चाहता है कि वो घूमता रहे, इधर जाए उस चीज़ को देखे, फलान चीज़ को देखे। बहरहाल ये सारी चीज़ें जो हैं नफसियाती मसाइल जब किसी चीज़ को कहा जाता है इसका मतलब ये नहीं होता कि अगला शख्स को जो है बड़ी कोई ख़तरनाक किस्म की बीमारी है। एक महीने दो महीने की के इलाज के बाद जो है ये मुश्किलात अगर इनको कहा जाए तो बेहतर है, ये हल हो जाती हैं। बहरहाल इस पर बात करेंगे, लेकिन अब लोग हमारे पास जो है वक्त हुआ है इस्फहान तो नहीं हम जा रहे, हम लोग जाएंगे हमदान की सैर करेंगे। ईरान का एक बहुत खूबसूरत शहर है, वहाँ चलते हैं। तो चलते हैं मिलके हमदान देखते हैं और उसके बाद आपकी खिदमत में हाजिर होंगे मिस्टर कारी साहिबा के साथ।
प्रोग्राम सोबो जिंदगी में फिर से आप सबको खुश आमदीद कहता हूँ। आज हम आपको लाए एक और ईरान के शहर में, जहाँ से कह सकते हैं कि सबसे पुरानी जो तहजीब थी कहा जाता है कि यहाँ से शुरू हुई, और वो है हमदान शहर। यहाँ का जैसा कि आप मुलायजा भी फरमा रहे हैं कि बहुत सारी ऐसी चीज़ें जो यानी उस वक्त यहाँ पे मौजूद हैं जब से हत्ता तारीख लिखी नहीं जाती थी, और बहुत सारे ऐसे आसार में हैं जिससे आपको पता चलता है कि कितनी ईरान की तारीख पुरानी है और क्या क्या चीज़ें हम लोगों को यहाँ पे हासिल हो सकती हैं। तो हमारे साथ रहिएगा, इस रिपोर्ट में आपको यकीनन मज़ा आएगा, हमारे साथ रहिएगा। तेहरान से 300 किलोमीटर जनूब मगरब की तरफ जब आप आएंगे, तकरीबन 3-3.5 घंटे की ड्राइव है, वहाँ पहुँचेंगे यहाँ इस खूबसूरत शहर में। कई रास्ते हैं तेहरान से यहाँ पहुँचने का, लेकिन सबसे आसान और सबसे बेहतर रास्ता जो है वो है सावे से, और फिर वहाँ से डायरेक्ट हाईवे आती है सीधी बिल्कुल रास्ते यहाँ के पहुँच। दादा आपका वक्त भी इसमें नहीं लगेगा। ये शहरों में जहाँ पर आप आराम एक में देख वापस भी जा सकते हैं, हत्ता अगर आपके पास फुर्सत कम हो शहर में आप जरूर आइए, आपको यकीनन मजा आएगा। वो एक चीज़ थी कि 326 हिजरी में जब ये पैदा हुए थे, यानी 4वीं सदी हिजरी में जब ये पैदा हुए थे, इनके अशआर थे वो कोई और शायर कम से कम ईरान में बहुत ही कम है, या कह सकते हैं कि नहीं है, जो इस तरह के अशआर कहते थे। तो आइए हमारे साथ रहिएगा, हम लोग चलते हैं उनके मज़ार पर, और खूबसूरत इमारत जो उसके ऊपर बनाई गई है वो देखिए। खुशा قرآن کے اللہ یارشان دید بحمد و قل ہو اللہ خارشان دید. یہ اشعار جو میں نے آپ کی خدمت میں پیش کیے, دو بیتی بہت ہی مشہور تھی, بابا طاہر اور تخلص ان کا عریان. یہ آٹھویں صدی ہجری کے ایک بہت مشہور شاعر تھے, اور یہاں پر جیسا کہ آپ ملاحظہ فرما رہے ہیں ہمیدان شہر میں ان کا مزار ہے. چلتے ہیں دیکھتے ہیں اور کیا چیزیں ہم لوگوں کو ملتی ہیں. فارسی اشعار سے تھوڑا سا ہٹ کے تھا ان کا انداز, اور جیسا کہ آپ ملاحظہ فرما رہے ہیں یہ عمارت بھی جو بنی ہے آج سے تقریباً 60-70 سال پہلے تیار کی گئی ہے, لیکن کوشش کی گئی ہے کہ وہ ساری ان چیزوں کا خیال رکھا جائے جو اسلامی فن تعمیر, اور اسی طرح جو ایران کی قدیم فن تعمیر تھی جو اسلام سے پہلے تھوڑے بہت اس کے کچھ یعنی آثار جو بچے ہیں تو ان کو بھی اس چیز میں اس عمارت میں لایا جائے. ہمارے ساتھ رہیے, ہم لوگ چلتے ہیں. بابا طاہر ریان یہاں پر دفن ہے. یہاں پر ایک بہت ہی بوسیدہ سی عمارت تھی جو آج سے جیسا کہ میں نے آپ کی خدمت میں عرض کیا کہ کہا گیا کہ اس کو پھر سے بنایا جائے, اور پھر مختلف اسلامی اور ایرانی اس میں فن تعمیر کی چیزیں لحاظ کی گئیں. اس میں خود بابا طاہر ریان کے جو اشعار بھی ہیں, خاص چیز یہ ہے کہ چاروں طرف یہاں پر لگا
میں حاضر ہیں ہم لوگ ایک بار پھر, اور ہمارے ساتھ ہماری مہمان موجود ہیں اسٹوڈیو میں. تو چلتے ہیں رباب کے پاس تاکہ رباب جو ہے گفتگو کا ہمارا جو سیگمنٹ ہے اس کو شروع کر سکیں. جی رباب.
بہت شکریہ خورم, اور ناظرین ہم آپ کو بتا چکے ہیں ہمارے ساتھ موجود ہیں محترمہ میترا کاری صاحبہ. ہم ان سے صبر کے موضوع کے بارے میں ابھی گفتگو کا آغاز شروع کرتے ہیں. السلام علیکم.
وعلیکم السلام, آپ کی خدمت میں اور تمام دوستوں کی خدمت میں سلام عرض ہے.
سب سے پہلے تو بہت بہت شکریہ آپ یہاں تشریف لائیں.
بہت شکریہ, میں آپ کی خدمت میں ہوں.
ہمارا آج کا موضوع ہے صبر کے بارے میں, تو سب سے پہلا سوال تو ہمارا یہی ہوگا صبر ہے کیا؟
دیکھیے ہم صبر کے بارے میں یہ کہنا چاہیں گے کہ یہ ایک انسانی خصوصیت ہے, یہ ایک خاصیت ہے ایک انسان کی جو کہ پروردگار عالم نے انسان کے اندر رکھی ہے دوسری خصوصیات کی مانند. اور اب یہ صبر وہ ہے जो कि शुरू से हमारे अंदर मौजूद है। जब हम दुनिया में आते हैं, पैदा होते हैं, जिंदगी के जो तलातुम हैं, मुश्किलात हैं, मसाइल हैं, ये सब्र है जो अपने आप को दिखाता है। सब्र और बर्दाश्त, ये दोनों इकट्ठे आते हैं और ये इंसान की जिंदगी में खास मायना रखते हैं और अव्वल से लेके आखिर तक इंसान की जिंदगी में कह सकते हैं कि सब्र एक खास खसूसियत, बहुत ही अहम खसूसियत है इंसान के अंदर, जो कि शुरू से आखिर तक उसके वजूद में परवरदिगार ने रखी होती है और वो बचपन से इस खसूसियत और खूबी को सीखता है और वो इजाज़त देता है कि वो सोचे। ये सब्र जो है वो उसको तहम्मुल देता है, तफक्कुर देता है और हम इसको ज़माने के साथ साथ बढ़ाते चले जाते हैं।
जी बहुत शुक्रिया। लेकिन एक सवाल जो मेरा और ये होगा कि ज़िंदगी के हर पहलू में या हर मोड पे क्या हमें सब्र करना चाहिए या नहीं, आपके ख्याल में इस बारे में आप क्या कहेंगे?
बिल्कुल आपने सही कहा। देखिए, आप सब्र के बारे में बात कर रही हैं कि वो वही है चीज़ जो शकीबाई और बर्दाश्त है कि तुम रुको, सोचो, समझो, दिक्कत करो और बहुत तफक्कुर के साथ उस मसले के ऊपर सोच समझ के, समझने के बाद खास महारतें हासिल आपको होंगी उस सोच समझ से और ये शनाख्त है जो इंसान को कामयाबी अदा करती है। चुनांचे वो इंसान अपनी ज़िंदगी में कामयाब हो पाता है कि जो सोच समझ के साथ अपने उस मसले के ऊपर सब्र बर्दाश्त के साथ आगे जाता है और ये सब्र बर्दाश्त और बुर्दबारी और तफक्कुर और एहतियात है कि जो अपना मायने दिखाते हैं, अपना अपनी खसूसियत दिखाते हैं कि ये खूबियां क्या खूबियां हैं और इन्हीं तफक्कुर की वजह से वो कामयाबी पे पहुंचता है।
बहुत से लोग ऐसे होते हैं जिनकी ज़िंदगी में सब्र नाम की चीज़ नहीं होती, जल्दबाज होते हैं बहुत से लोग, उन लोगों को क्या करना चाहिए ज़िंदगी में सब्र के लिए?
देखिए, दर हकीकत सब्र के बिलमुकाबिल जल्दबाजी है। एक फ़र्द जो जल्दबाज है और साबिर है, इन दोनों का फ़र्क क्या है कि वही है तफक्कुर और सोच समझ और देखना, उस मौजू को सोचना और अपने अहदाफ पर तफक्कुर करना। एक शख्स जो अजूल है, जल्दबाज है, और ज़ाहिर है कि वो किसी ऐसे मामले और पहलू की तरफ सोच नहीं सकता है कि जो अहम है उसके ज़िंदगी में, वो कुछ भी उसके सामने अगर पेश आता है, कोई भी मसला पेश आता है, वो इंसान उसकी ज़िंदगी में सब्र है ही नहीं, क्योंकि वह तवज्जो ही नहीं करता है। जो मसाइल उसको पेश आ रहे हैं वो बैठ के तफक्कुर नहीं करता है और एक दफ़ा वो एक्शन ले लेता है किसी भी मामले में, फेल अंजाम देता है किसी भी मामले में, और तब हम ये कहते हैं कि ये जो जल्दबाजी है वो शैतान का काम है। ऐसे मौक़ों पे कहा जाता है कि जल्दबाजी की वजह से हो सकता है कि बहुत सुनहरे मौके वो हाथ से जाने दे, उसके हाथ से चले जाए। ऐसे बाज़ दफ़ा नज़दीक आप पहुंच चुके हैं अपनी कामयाबी के करीब, नतीजे के करीब, और जल्दबाजी की वजह से हो सकता है कि आप उससे दूर हो जाएं और ये इंसान को जुदा करती है ये दो खसूसियात।
प्रोग्राम के शुरू में कहा सब्र एक ऐसी चीज़ है जो इंसान के अंदर खुदा दादी यानी खुदा ने दी हुई है, मौजूद है इंसान के अंदर। अब इस एहसास को या इस जो चीज़ अंदर हमारे मौजूद है इसको किस तरह हम मजबूत बनाएं कि ज़िंदगी की जहाँ हमें मुश्किलात का सामना करना पड़ रहा है हम उसका सही तरीके से इस्तेमाल कर सकें?
तरीक़ा देखिए, बात यह है कि जब हम तमाम अफराद को कहते हैं कि अपनी तरफ पलट के देखिए, अपनी शनाख्त कीजिए, अपने आप को देखिए, तो देखते हैं कि ये सब्र और शकीबाई ऐसी चीज़ है कि सब्र जो है वो बर्दाश्त सिखाती है इंसान को। ये चीज़ ऐसी है जो इंसान अपने दिल से आगे बढ़कर इसको सोचता है, देखता है, तलाश करता है और अपनी इस खसूसियत को खुद वो तराशता है। यानी ये एक ऐसी खसूसियत है कि अपनी ज़िंदगी की तरफ पलट कर देखिए کہ میں کیسا ہوں اور دوسرے کیسے ہیں. تیز بین نگاہوں سے دیکھے کہ دوسروں کے اندر کتنا صبر و برداشت اور میرے اندر کیا کیا خصوصیات ہے. میں کیا تھا, میں کیا ہوں, میں کہاں سے آیا, اب میں کہاں جا رہا ہوں, میری اصالت کیا ہے, میری اصل کیا ہے, پچھلے سالوں میں میں کہاں پر تھا اور اس وقت آیا میں نے کوئی ترقی کی ہے یا نہیں. یہ اپنے ماضی پر نگاہ ڈالنا جو ہے, دوسروں کے ساتھ مثبت طریقے سے اپنا تقابلی جائزہ لینا, یہ ایسی چیز ہے کہ جو صبر کو اس کو ایک طرح سے رشد و نمو دیتا ہے. صبر ایسا ہے کہ وہ توکل کو بڑھاتا ہے, ایک طرح سے وہ تراشتا ہے اس انسان کو. دیکھیں ہم یہ کہتے ہیں کہ انسان جو صبر کرتا ہے وہ در حقیقت پروردگار پر توکل کرتا ہے, اور یہ صبر اس کے دل کے ساتھ ساتھ جا رہا ہے. چنانچہ اب ہم دیکھیں گے کہ وہ چلتے چلتے رک جاتا ہے اور تجزیہ تحلیل کرتا ہے اور پھر آگے بڑھتا ہے.
آپ نے یہاں اشارہ کیا صبر اور ایمان کے بارے میں کہ خدا پہ توکل کرنا یا خدا پہ بھروسہ رکھنا, ان دونوں کا یعنی صبر اور ایمان کا کیا تعلق ہو سکتا ہے, کیا کوئی تعلق ہے آپس میں یا نہیں ہے آپ کے خیال میں؟
من صبر اور توکل کے درمیان جب انسان کا خدا پر ایمان ہوتا ہے کہ خدا مجھ سے ہے اور میں خدا کے ساتھ ہوں, تو اس کے اندر خاص خصوصیات پیدا ہونے لگتی ہے, جن میں سے ایک صبر کی خصوصیت ہے اور یہ انسان کی فضیلتوں میں سے ہے. اس طرح سے انسان کے اندر پروردگار کی محبت پیدا ہوتی ہے. ہم مسلمان ہیں, با ایمان ہیں, اور یہ سوچتے ہیں کہ خدا سے ہمیں یہ خصوصیت حاصل ہوئی ہے, اور یہ صبر ہے جو ہمیں آگے کی طرف حرکت دیتا ہے. جن چیزوں اور وسائل کی ہمیں ضرورت ہے اس زندگی میں جب سے ہم اس دنیا میں پیدا ہوتے ہیں, یہ ایک طرح سے وسیلہ خدا نے ہمیں دے رکھا ہے, اور یہ ہے صبر اور حوصلہ اور برداشت کہ ایک خاص ٹائم تک آپ نے صبر کرنا ہے بعض چیزوں کے لیے, اور پھر اس کے بعد آپ پیش رفت کرتے ہیں, اور یہ چیز باعث بنتی ہے کہ آپ کے اندر سکون اور تحمل پیدا ہوتا ہے.
جی ڈاکٹر صاحبہ, یہاں تک تو بہت شکریہ, بہت ہی مفید گفتگو رہی. ہمارے کو چلنا ہے خورم کے بعد. جی خورم
جی, بہت اچھی آپ لوگوں کی گفتگو چل رہی ہے اور انشاءاللہ آگے چلتی بھی رہے گی. لیکن ایک چیز یہاں پر جو میں ابھی پڑھ رہا تھا اور اس میں لکھا ہوا تھا کہ آپ لوگ, صبر ایک اچھی چیز ہے لیکن اگر اس کو ایک حد تک رکھا جائے, اور اگر اسے ایک حد سے آگے بڑھا دیا جائے تو وہ بزدلی میں تبدیل ہو جاتی ہے. یہ میرے لیے بڑا جو ہے ایک اہم سوال ہے کہ کب یہ بزدلی میں اس کو تبدیل کر دیا جاتا ہے, کب اس کو ہم بزدلی کہیں گے. بہرحال اس پہ انشاءاللہ جو ہے آپ لوگوں سے بات کریں گے, لیکن یہاں پر ہم ایک لیتے ہیں چھوٹا سا وقفہ, اور وقفے کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے, تر و تازہ ہو کے آتے ہیں. تو چلتے ہیں ایک چھوٹا سا وقفہ لیتے ہیں. جی ناظرین, آپ لوگ تر و تازہ ہو چکے ہوں گے, چلتے ہیں دوبارہ رباب کی طرف. لیکن اس سے پہلے کہ ہم رباب کی طرف جائیں, میں صحیح بتاتا چلوں کہ آپ لوگوں کے کمنٹس کا انتظار ہو رہا ہے یہاں پر, اور کوئی بھی آپ کا سوال ہو مٹر کاری صاحبہ کے ساتھ تو ہمارے ساتھ ضرور شیئر کریں, ہم ان سے پوچھیں گے. جی رباب.
جی بہت شکریہ خورم. جی ناظرین, ہمارا موضوع چل رہا ہے صبر کے بارے میں, اور جی وقفے پہ جانے سے پہلے خورم نے سوال پوچھا تھا کہ صبر اگر ایک حد سے آگے بڑھ جائے تو اسے بزدلی بھی کہا جاتا ہے, آیا یہ بات درست ہے یا نہیں آپ کے خیال میں؟
دیکھیے, آپ کو پہلے اس کا معنی سمجھنا ہے. جس بھی چیز کے بارے میں ہم بات چیت کرتے ہیں وہ اس کے اصل معنی کے اوپر ہماری توجہ ہونے چاہیے. دیکھیے, بعض دفعہ ہم دیکھتے ہیں کہ کچھ انسان اتنا ایک موضوع کے سلسلے میں رک جاتے ہیں, اتنا سوچتے ہیں کہ بعض دفعہ وہ سنہرے مواقع اس کے ہاتھ سے نکل جاتے ہیں. دیکھیے, صبر کو آگاہی اور شعور اور اطلاعات انفارمیشن کے ساتھ ہم ہمیشہ معنی لیتے ہیں. اس کا نفسیات میں ہم دیکھتے ہیں کہ یہ صبر جو ہے ایک طرح سے بینش اور آگاہی دیتا ہے اس موضوع کے بارے میں. اب معلوم ہو جاتا ہے کہ ترس اور وحشت, خوف, بزدلی, یہ ایک طرح سے ضعف کی علامت ہے, اور یہ ضعف ہے جو کہ غلط جہت انسان کو دیتا ہے زندگی میں. جب آپ کی اطلاعات, انفارمیشن اور آگاہی کم ہوگی یا زیادہ ہوگی تو آپ احتیاط زیادہ کریں گے. آپ کی جتنی معلومات زیادہ ہیں اتنی احتیاط کریں گے. ایک ایسے آپ علاقے میں داخل ہو گئے ہیں کہ جس کے بارے میں آپ کی اطلاعات نہیں ہے, اتنی انفارمیشن نہیں ہے, تو آپ بڑا سوچ سمجھ کے محتاط انداز میں آگے بڑھیں گے. جب آپ اس کو شناخت کر لیں گے تو آپ بڑے سکون سے آگے بڑھیں گے. تو یہاں پر وہ ہے کہ خوف اور ترس جو ہے کہ وہ آپ بعض دفعہ ایسا ہوتا ہے کہ آپ اس موضوع کے بارے میں آگاہ نہیں ہیں اس لیے خوف ہے, لیکن صبر ہم تب کہتے ہیں کہ آپ ایک کام ایک خاص ہدف کو پورا بررسی کر چکے ہیں, دیکھ چکے ہیں, پڑھ چکے ہیں اس موضوع کے بارے میں, جانتے ہیں, آگاہی اور علم اور دانش کے ساتھ آپ نے پوری تلاش کی ہے, کوشش کی ہے. اب یہاں پر یہ مسئلہ پیش آتا ہے کہ ایک وقت گزرنے کے بعد آپ کو اس پر کام کرنا ہے, یہ نہیں کہ مستقل صبر کرتے رہیں. اب انسانی کام کے لیے یہی ہے جیسے ایک لباس کاٹ کے سیا جاتا ہے ایک سکون کے ساتھ اور تب اس کو پہنا جاتے ہیں, تو بعض دفعہ یہ ہوتا ہے کہ ایک کمزوری کی وجہ سے آپ رکے ہوئے ہیں اور آگے بڑھ رہے ہیں, تو یہاں پر یہ ہوتا ہے کہ آپ اپنے اس خوف اور وحشت کے اوپر غلبہ پائیے, اپنے آپ کو تیار کیجئے, اپنے آپ کو مجہز کیجئے اس مسئلے میں اور اس پر راستے پر
ہو رہا ہے.
مطلب ہے
بتائے کہ میرا حق, یعنی وہ فرد مقابل کو بتائے کہ کہاں پر اگر آپ میرا حق کھاتے ہیں تو وہ میرے لیے ظلم اور ستم ہے. اب دیکھیے کہ نفسیات میں کہا جاتا ہے کہ ہر انسان کو اپنے مسائل کو درست طریقے سے جاننا چاہیے اور اس کو معلوم ہونا چاہیے کہ وقت کے ساتھ ساتھ اس کے کیا حق حقوق ہیں.
یہاں پہ تو بہت شکریہ, اور بہت ہی خوبصورت طریقے سے آپ نے ظلم کے بارے میں بھی ہمیں بتایا کہ ہمیں صبر کرنا چاہیے یا نہیں. اب ہمارا وقت ہوا ہے خورم کے پاس سننے.
جی بہت شکریہ رباب. میں صرف یہاں پر کچھ نکات تھے میرے پاس صبر سے متعلق کہ بچوں کو کیسے صبر سکھایا جائے, وہ آپ لوگوں کے ساتھ شیئر کرنا چاہوں گا. آپ لوگ بھی اگر اس کے بارے میں کچھ کہنا چاہیں. ایک جو سب سے پہلے نکتہ ہے اس میں وہ یہ ہے کہ ہمیں جو بھی چیز اپنے بچوں کو سکھانی ہے وہ اس طرح سکھانی ہے کہ ہم خود وہ کام کریں بچوں کے سامنے, تب وہ اس کام اس چیز کو سیکھیں گے.
آئیڈیل بن جائے.
بالکل. اس کے بعد یہ ہے کہ ایک اور چیز انہوں لکھی ہے یہاں پر کہ بچوں کو یہ سکھائیں کہ وہ اس بات پہ مت شرمائیں یا اس بات پہ ناراض نہ ہوں کہ اگر انہیں ایک چیز چاہیے اور انہیں ان کے والدین یہ کہتے ہیں کہ نہیں ابھی نہیں دے سکتے, کل دیں گے یا مہینے کے آخر میں جب پیسے آئیں گے دیں گے, تو اس چیز کا ان کو سکھانا ضروری ہے کہ ہر چیز جب وہ مانگیں اس وقت ان کو مہیا کرنا وہ کوئی قانون نہیں ہے. ایک یہ چیز. دوسرا یہ کہ جب بچہ اگر کوئی چیز آپ سے مانگ رہا ہے یا کوئی چیز اس کی خواہش ہے, کوئی کام اس کو چاہیے, وہ کہتا ہے کہ یہ کام ہونا چاہیے بھی, تو اس کو بجائے اس کے آپ یہ کہیں کہ جی خاموش ہو جاؤ یا اس کو کہیں بھائی شور مت کرو یا ڈانٹ کے, اس کو اس چیز کے پیچھے جو وہ ہے حقیقت ہے یا جو اس کے پیچھے کہانی ہے کہ جی آپ ابھی کام کر رہے ہیں, آپ کے والدین جو ہیں وہ مصروف ہیں, وہ ابھی وہ کام نہیں کر سکتے, تو یہ اس کو بتائیں. پھر उम्र का देखना बहुत ज़रूरी है कि जब आप ये देखें कि आप अपने एक बच्चे जो 18 साल के है उसको समझा रहे हैं और एक बच्चे जो 8 साल का उसको समझा रहे हैं, इसमें फ़र्क होना चाहिए। ज़ाहिर पता है 18 साल के बच्चे को बहुत सी चीज़ों का पता है। उसके बाद कुछ बच्चों को फ्रस्ट्रेशन होती है, परेशानी होती है, घबराहट सी उनको हमेशा रहती है, तो उनके इन तरह के मसाइल को हल किया जाए। और इनको इस तरह हल किया जा सकता है कि आप उनको रिलैक्सेशन टेक्निक्स बताएं। यही कि मसाला अगर बच्चा परेशान है कि जी मैं होमवर्क नहीं कर पा रहा, मैंने जल्दी होमवर्क करना है, मुझे लेट होगी स्कूल, तो उसको बताएं कि तुम लंबे लंबे सांस लो या मसलन किसी अच्छी चीज के बारे में सोचो। ये चीजें हैं। और आखिर में वही चीज के रिलैक्सेशन जो टेक्निक्स हैं जो जिससे जो है एक बच्चा जो है वो उसको सुकून मिलता है, ये बच्चों को सिखाना बहुत जरूरी है। बहरहाल मैं चलता हूँ एलसीडी की तरफ, उसके बाद जो है आप लोग इस पे मौजू पे बात कर सकते हैं। मेरे पास जो है यहाँ पर एक जो चीज़ है वो है सब्जियों के बारे में, और मैं जल्दी से बताऊंगा इसके बारे में। वो ये है कि सब सब्जियों का जो इस्तेमाल है उसके कुछ फवाइद जो हैं वो मैं आपको बता दूँ। जो सबसे अहम फ़ायदा सब सब्जियों का है जो है वो ये है कि IBS नाम की एक बीमारी होती है जिसको हम कहते हैं पेट की बीमारी, आप उसको कह सकते हैं। जब आप जो है बाहर टॉयलेट वगैरह जाते हैं तो वहाँ पर जो मुश्किलात का सामना होता है कि कभी जो है काफ़ी देर हो जाती है, कब्ज़ की सूरत हो जाती है और पेट में मड़ोड़ वगैरह पड़ना, तो इसके लिए कहा जाता है कि बेहतरीन चीज़ यह है कि आप सब सब्जियों वाली जो सब पत्तों वाली जो सब्जियां हैं उनका ज़्यादा से ज़्यादा इस्तेमाल करें। और ख़ास तौर पर जिन लोगों को कब्ज़ का मसला है उनके लिए बेहतरीन चीज़ है। जिन लोगों ने वज़न कम करना है, ख़वातीन के साथ ये अक्सर होता है इशू कि जी वज़न कम करना है, बेहतरीन चीज़ है। दवाइयाँ वगैरह इस तरह की चीज़ों का इस्तेमाल मत करें, ये बेहतरीन चीज़ है। अगर सब सब्जियों का जितना ज़्यादा इस्तेमाल करेंगे, और फिर एक और जो चीज़ अक्सर ये हमारे यहाँ ये सोचा जाता है कि शायद नाश्ते में हम लोग जो है सब सब्जियों का इस्तेमाल नहीं कर सकते, ऐसा नहीं है बिल्कुल। आप लोग नाश्ते में भी आप जो है अगर मक्खन वगैरह खा रहे हैं, पनीर वगैरह खा रहे हैं, तो उसके साथ है उनके लिए बेहतरीन चीज है कि वो सब सब्जियां इस्तेमाल करें। जी माल्टा, किन्नू और ग्रेपफ्रूट और लीमू जो है ये एक खानदान से ताल्लुक रखने वाले फल हैं। इनके बारे में कहा जाता है कि सर्दियों में इनका ज्यादा से ज्यादा इस्तेमाल किया जाए ताकि जो है विटामिन सी की जो बहुत ज्यादा मिकदार है उससे उसका इस्तेमाल किया जा सके, क्योंकि विटामिन सी जो है खुद हमारा जो दिफाई सिस्टम है बदन का वायरस के खिलाफ उसमें हमारी मदद करता है। ख़ास तौर पे ये कहा जाता है कि अगर आप सुबह नाश्ते में एक गिलास जूस पिएं और उस जूस के अंदर माल्टा, ग्रेपफ्रूट और थोड़ा सा लीमू और किन्नू जो बारह जो भी ये इस तरह की सारी चीज़ें हैं उनको मिक्स करके पिएं, तो कहा जाता है कि आपको कभी भी जो है इस तरह के मसाइल जो हैं वो पेश नहीं आएंगे कि आपको नज़ला हो जाए या आपके गले में दर्द शुरू हो जाए। ये बिल्कुल जो है मुश्किलात जो हैं आपकी हल हो जाएंगी। इन्फ्लेमेशन जो कहा जाता है कि गले में सूजन हो जाती है जब आप मतलब थूक निकलते हैं तो उसमें दर्द होता है, तो उसका भी बेहतरीन हल जो है वो यही माल्टे, किन्नू और जो ग्रेपफ्रूट वगैरह है उसका है। जिन लोगों को ब्लड प्रेशर का मसला है उनके लिए कहा जाता है कि वो सुबह सवेरे ज़रूर ग्रेपफ्रूट का एक पूरा बड़ा सा ग्लास जो है वो पिएं, क्योंकि ये खुद जो है ब्लड प्रेशर को कंट्रोल में रखता है और साथ साथ जो कोलेस्ट्रॉल है हमारे बदन में उसको भी नीचे लेके आ देता है। जो ख्वातीन जो प्रेग्नेंट हैं, हामला ख्वातीन हैं, उनके लिए कहा जाता है कि वो भी इसका इस्तेमाल करें, क्योंकि बच्चों में जो जहनी मुश्किलात कभी कभार पेश आ जाती हैं, IQ उनका कम होना या और कोई साख्तारी तौर पे शक्ली शक्ल के तौर पे जो कोई मुश्किलात पेश आ जाती हैं उसके लिए बहुत अच्छा है कि वो दौरान अपने जो प्रेगनेंसी के दौरान है वो इन माल्टे या किन्नू वगैरह ग्रेपफ्रूट का जूस इस्तेमाल करती रहे। चलते हैं रुबाब के पास ताकि रुबाब गुफ्तगू को आगे चला सकें।
जी बहुत शुक्रिया फौरन। जी हमें बताया जा रहा है कि हमारे एक अजीज दोस्त ने हमें ईमेल किया है और उन्होंने ये पूछा है हमसे कि हम किस तरह, ये सवाल हम कर चुके हैं फिर भी अब एक छोटी सी रोशनी डाल दें इस पर, किस तरह अपने अंदर इस एहसास को, सब्र के एहसास को मजबूत करें।
देखिए जैसा कि मैंने अर्ज किया कि ये उन एहसासात में से है कि जो पैदाइश के फौरन बाद इंसान के अंदर होता है और जिंदगी के हसास मराहल में आपको बाज़ोकात फौरी तौर पर कोई फैसला करना है, आपको कहा जाता है कि रुक जाइए, सब्र कीजिए। और ये ऐसी एक वसी नीरू और खासियत और खसूसियत है इंसान के अंदर कि एक हमारी बहुत ख़ास इसकी तरफ तवज्जो होनी चाहिए। ये एक बड़ी मुफसल बहस है। बाज़ औक़ात इंसान अपनी शनाख्त और मौजू की शनाख्त की वजह से वो इंफॉर्मेशन जो हमने कहा है कि उसके पास होगी بعض دفعہ ایسا ہوتا ہے کہ انسان اپنے بارے میں کچھ خاص باور ہوتے ہیں, کچھ عقائد خاص قسم کے ہمارے اندر ایجاد ہو جاتے ہیں کہ اب دیکھیے انسان کو اپنے لیے کچھ خاص قسم کے قوانین رکھنے چاہیے کہ بلا وجہ اپنے ساتھ نہ الجھے, اپنے ساتھ مسائل کے اوپر مسلسل فکر نہ کرتا رہے بلا وجہ, اپنے آپ کو اپنی روح کو اذیت نہ دے. دیکھیے تمام ان موضوعات کے اوپر بحث کرنے سے اور اپنی توجہ دینے سے اس موضوع کے اوپر اس نے تمام تلاش کی, کوشش کی ہے اس موضوع کے اوپر, اس کے بعد وہ ایک خاص نتیجے پر پہنچا ہے. وہ ترس و وحشت سے جدا ہوتا ہے, الگ ہوتا ہے, ترس و وحشت کو اپنے سے دور کرتا ہے, سوچ سمجھ اور تفکر سے اور پروردگار کی محبت اور اس کے ایمان سے وہ آگے بڑھتا ہے اور اپنا کام کرتا ہے.
جی ڈاکٹر صاحب بہت شکریہ, ہمارا گفتگو کا سیگمنٹ کا وقت ختم ہو گیا, بہت شکریہ, بہت مفید و بہترین گفتگو رہی آپ کے ساتھ. جی خورم
جی بہت شکریہ رباب, بہت شکریہ منترکاری صاحبہ, بہت مفید گفتگو رہی, انشاءاللہ کہ ہمارے ناظرین کے لیے مفید ہو اور ناظرین اس پہ عمل کر سکیں. یہاں پر ہم لیں گے ایک وقفہ اور جائیں گے ایک ترانہ سنیں گے اور اس کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے, ہمارے ساتھ رہیے گا.
جی ناظرین آپ کو پھر سے خوش آمدید کہتے ہیں, خوبصورت ترانہ آپ نے ملاحظہ فرمایا.
یہاں پر ایک چیز میں صرف ترانے کے بارے میں بتاتے چلوں کہ یہ جو ترانے ہم لوگ دکھاتے ہیں یہ زیادہ تر ٹھیک ہے, یہ وہ اس طرح ترانے نہیں ہیں جن کو ہم گانا کہہ سکتے ہیں, یہ بالکل عرفانی قسم کے یا ان کے جو شعر ہیں وہ بڑے گہرے قسم کے شعر
ہیں. مطالب کو صحیح طرح پڑھے یا تو شہیدوں کے بارے میں ہوتے ہیں کبھی یا پھر خدا کی یعنی نعمتوں کے بارے میں ہوتے ہیں.
بالکل جی
جی, ہمیں بتایا جا رہا ہے کہ ہمارے ساتھ مولانا علی عباس خان صاحب لائن پہ موجود ہیں.
بہت اچھا
جی, تو میں سلام عرض کرتی ہوں آپ کی خدمت میں.
وعلیکم السلام.
السلام علیکم مولانا صاحب, اور بہت بہت خوش آمدید اور بہت بہت شکریہ آپ نے پروگرام کے لیے ٹائم نکالا.
وعلیکم السلام, میں بھی آپ کی خدمت میں اور محترم ناظرین کی خدمت میں خوش آمدید پیش کرتا ہوں.
جی مولانا صاحب ایک سوال یہاں پر حسین واجد علی صاحب نے ہمارے لیے فیس بک پہ چھوڑا ہے اور وہ کہتے ہیں کہ صبر کی آخری حد کیا ہے, کب جو ہے صبر کا دامن چھوڑ دیا جائے, اور جو ہے مثال کے طور پہ اگر آپ کو کوئی تنگ کر رہا ہے تو آپ صبر کا دامن چھوڑ دیں اور اس کا جواب دیں اور اسے بہرحال لڑائی کریں جو بھی.
جی دیکھیے بہرحال
میں سر تھوڑا سا اونچا بولی گا, آپ کی آواز بہت کم آ رہی ہے.
جی بہرحال صبر ایک خاص قسم کی عبادت ہے اور خداوند متعال نے قرآن میں بھی اور روایات میں بھی کافی صبروں کا مقام عظیم گنا ہے.
ٹھیک ہے,
لیکن اس حوالے سے آ کے صبر کا کب دامن چھوڑ دیا جائے, تو ظاہراً اگر ہمیں کہیں پہ یہ کہا جاتا ہے کہ آپ اپنے مد مقابل کا کے جواب دیجئے یا کہ اگر اس نے کچھ کہا ہے آپ اس کو جواب دے سکتے ہیں, تو ظاہراً یہ صبر کا دامن چھوڑنا نہیں ہے.
ٹھیک ہے,
یعنی اس طرح سے قانون بنایا جا سکتا ہے کہ انسان کو اپنی زندگی میں ہر جگہ پر صبر کرنا چاہیے.
ٹھیک ہے,
صرف ایک جگہ ہے وہ یہ کہ اگر دین کے اوپر کہیں پر آنچ آ رہی ہے
صحیح
اور آپ کو آ کے اس کا مقابلہ کرنا ہے, تو وہاں پر بھی کبھی کبھی آپ کو ایسا ملے گا کہ وہاں پہ بھی مقابلہ صبر کے ہی ذریعے سے کیا جاتا ہے.
ٹھیک ہے,
یعنی اگر فرض کیجئے ایک آپ کی زندگی کا اپنا نجی معاملہ ہے
صحیح
اور دوسری طرف سے جو ایک دینی معاملہ ہے,
جی
دونوں میں آپس میں کہیں پہ ٹکراؤ ہو رہا ہے.
ٹھیک ہے,
تو آپ کو اپنے نجی معاملے میں آ کے صبر کرنا پڑے گا.
صحیح,
اور عجیب یہاں پر روایات میں ملتا ہے, یعنی آپ دیکھیے گا مثلا نماز کے لیے خداوند متعال نے کچھ ثواب بیان کیا, روزے کے لیے ثواب بیان کیا ہے, لیکن صبر کے لیے روایات میں ملتا ہے کہ خداوند متعال نے کوئی حد معین نہیں کی.
صحیح,
اگر انسان آ کے صبر کرتا ہے تو اس کے ثواب کے لیے خداوند متعال نے کوئی حد معین نہیں کی, اس کو کہتے ہیں بے حساب اجر اس کے لیے لا کے رکھا ہے.
صحیح,
البتہ آ کے دیکھنا پڑے گا کہ یعنی بہت ہی جزئی مورد میں آ کے دیکھنا پڑے گا کہ مسئلہ کس طرح سے آ کے پیش آ رہے ہیں, وہاں پر آمن کے انسان سے کہیں کہ آپ صبر کا دامن چھوڑ دیجئے.
جی مولانا صاحب ایک اور سوال یہاں پر ہمارے پاس آیا, اقبال مولانا حیدر صاحب نے یہاں پر ہمارے ساتھ سوال بھیجا اور انہوں نے پوچھا یہ ہے کہ کن چیزوں کے ذریعے انسان اپنی ذات کے اندر صبر کو پیدا کر سکتا ہے, صبر کو جگا سکتا ہے, اس کو جگہ دے سکتا ہے اپنی شخصیت میں.
جی روایات میں اس کے بارے میں اگر غور کیا جائے تو دو تین مورد شاید ہو سکتا ہے مل جائے ہمیں.
جی
سب سے پہلی چیز جو ملتی ہے وہ ہے توحید.
جی
کہ اگر انسان حق کا ساتھ آ کے دینا سیکھ جائے اور توحید کو صحیح سے سمجھ لے
صحیح
جیسے سورہ مبارک کے عصر کی آخری آیت میں آپ کو ملے گا کہ مومنوں کی صفت انسان خداوند متعال بیان کر رہے ہیں، وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ،
صحیح
کہ وہ لوگ جو حق کی دعوت دیتے ہیں اور صبر کی دعوت دیتے ہیں.
جی
تو اگر انسان اچھی طرح سے دین کو پہچاننے کی کوشش کرے، خداوند متعال کو پہچاننے کی کوشش کرے، اور اس کو یہ یقین ہو کہ اگر وہ صبر کر رہا ہے تو اس کا بدلہ خداوند متعال دے گا،
ٹھیک ہے،
یہ چیز ضائع نہیں جائے گی. کیونکہ دیکھیں ہم وہاں پر آ کے صبر کا دامن چھوڑ دیتے ہیں جب ہمیں لگتا ہے کہ نہیں، اب ہمیں آ کے جو ہے وہ میدان میں اترنا چاہیے اور ہمیں آ کے اپنا حق لینا چاہیے.
صحیح.
لیکن اگر ہمیں یہ پتا ہو کہ اگر ہم یہاں پر صبر کر رہے ہیں تو دیر یا سویر ہمارا حق ہم کو مل جائے گا،
صحیح،
تو یہاں پر انسان جو ہے وہ صبر کرنے کے لیے تیار ہو جاتا ہے.
صحیح. ملازم بہت جی 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 بات جاری رکھیں.
ہاں بس ایک آخری پوائنٹ صبر کے بارے میں،
ضرور
کہ دیکھیں صبر کے بارے میں کبھی ہمیں یہ نہیں سوچنا چاہیے کہ صبر کرنے والا انسان ضعیف ہے.
اچھا
یہ ایک مائنس پوائنٹ کبھی ہمارے ذہن میں آ جاتا ہے کہ جو انسان صبر کر رہا ہے وہ ضعیف ہے، لاچار ہے بےچارہ، اس لیے آ کے صبر کر رہا ہے.
ٹھیک، بہت بہت شکریہ مولانا صاحب. بالکل، وقت ہمارا جو ہے محدود ختم ہو گیا، اگر آپ ایک جملے میں ختم کرنا چاہیں. جی
بس اس لیے انسان کو ہمیشہ کربلا کو اگر امام حسین علیہ السلام کو اپنے ذہن میں رکھے تو تمام قدرت اپنے ہاتھ میں ہونے کے باوجود بھی امام نے آ کے صبر کیا.
بہت
ہماری یہ بہترین مثال ہے.
بہت بہت شکریہ مولانا صاحب، معذرت کے ساتھ وقت ہمارے پروگرام کا محدود ہوتا ہے، لائیو پروگرام ہے، بہت معذرت کے ساتھ. بہت شکریہ آپ تشریف لائے، انشاءاللہ اگلے پروگراموں بھی ہم آپ سے کوشش کریں گے، آپ سے رابطہ کر سکیں. بہت شکریہ. جی کل کا ہمارا موضوع کیا ہے؟
جی کل ہمارے ساتھ ڈاکٹر عثمان خالق ہوں گے، اور ہمارا جو کھانے پینے کا جو موضوع ہوتا ہے
انشاءاللہ شاید ہم دہلی سے بھی رابطہ کریں اور ڈاکٹر عطیہ نشاط صاحبہ سے بھی گفتگو کریں. یہاں پر علی ناظر صاحب نے کہا ہے صبر ایک ایسی سواری ہے جو اپنے سوار کو گرنے نہیں دیتی، نہ کسی کے قدموں میں نہ کسی کی نظروں میں. بڑی خوبصورت بات کی، اور میرے خیال میں اس کے بعد جو ہے کوئی بات رہ نہیں جاتی. اور اپنا بہت بہت خیال رکھیے گا. ہمارے وقت کا پروگرام کا ٹائم جو ہے بالکل ختم ہو چکا ہے. کل تک کے لیے مجھے اور رباب کو اجازت دیجیے. خدا حافظ.